नमस्कार, रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्संवादमा श्रोताहरूलाई स्वागत गर्छु। म विमल गेवाली। हरेक दिन बिहानको यसै समयमा प्रस्तुत हुँदै आएको अन्तर्संवादमा हामी विभिन्न समसामयिक सन्दर्भहरूमा केन्द्रित रहेर प्रत्यक्ष संवाद गर्दै आएका छौं। आज कुशी औंसी पर्व र सँगै नेपाली साहित्य जगतका विराट प्रतिभा युवा कवि मोतीराम भट्टको जन्म जयन्ती। 30 वर्ष बाँचेर गएका मोतीरामको साहित्यमा जुन स्थान छ त्यो अजर अमर छ उनका कृतिहरूको कारण। मोतीराम भट्टको स्मरण गर्दै गर्दा नेपाली साहित्य जगत आज अत्यन्त ठूलो शोकको अवस्थामा जोडिन पुगेको छ। राष्ट्रकवि माधव प्रसाद घिमिरेको हिजो मात्र निधन भएको छ। कवि शिरोमणि लेखनाथ पौडेल महाकवि लक्ष्मीप्रसाद देवकोटाकै सक्रिय लेखन युगबाट नेपाली साहित्यमा स्थान जमाउँदै आउनुभएका राष्ट्रकवि 100 वर्ष बढ़ी बाँचेर जानुभयो। शब्द शिल्पका हिसाबले अत्यन्त उत्कृष्ट रचना क्षमता राख्नुहुने आदरणीय कविवरको यो निधनको प्रसंगप्रति हामी हार्दिक श्रद्धा भाव अर्पण गर्छौ। कविता र गीतका यी महान सर्जक प्रतिका श्रद्धाका भावहरू हाम्रो प्रसारणका सामग्रीहरू बन्दै जानेछन्। अहिलेको बसाईमा भने हामीले आजको अर्को सामयिक विषय जुन हाम्रो जीवनसँग सम्बन्धित छ त्यसमा केन्द्रित गर्नेछौं। कोरोना भाइरसले उत्पन्न गरेको परिस्थितिमाथि सरकारका पछिल्ला निर्णय र अबका योजनाहरू बारेमा गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढा हामीसँग कुराकानीमा रहनुहुनेछ। कोरोना प्रभावसँगै बाढ़ी पहिरोको असरको समेत प्रसंग जोडेर हामी उहाँसँग संवाद गर्छौं। यति बेला हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढा आइसक्नु भएको छ। प्रवक्ताज्यू नमस्कार।
नमस्कार,
कुराकानीमा स्वागत छ यहाँलाई।
धन्यवाद।
अब कोरोना प्रभावको जुन खालको असर छ त्यो बढ्दै गएको सन्दर्भमा सरकारका पछिल्ला निर्णयहरू पनि आइरहेका छन्। पछिल्लो समयमा जसरी अब स्थानीय तहबाटै एक ढंगको निषेधाज्ञा जारी गर्ने खालको चाहिँ क्रम पनि बढ़िरहेको अवस्था छ। केन्द्रीय हिसाबले गृह मन्त्रालयले गर्दै गरेको पछिल्लो कामको विवरण सुरुमा जानकारी गराइदिनुहोस् न।
हजुर, यो नेपाल सरकारको निर्णय बमोजिम देशभरका सम्पूर्ण जिल्लाहरूमा रहेको विश्व महामारी COVID-19 को संक्रमणको अवस्था कस्तो छ त्यसको अवस्था मूल्याङ्कन गर्ने, त्यसको विश्लेषण गर्ने र जोखिमको अवस्था हेरेर स्थानीय स्तरमा सम्बन्धित स्थान तह र सम्बन्धित स्थानीय प्रशासन जिल्ला प्रधान कार्यालयहरूले छलफल गरेर के कस्ता उपायहरू अपनाउन सकिन्छ भनेर त्यसको चाहिँ उपयुक्त उपाय कतै त्यसमा चाहिँ कुनै काम निषेध गर्ने होला, कतै लकडाउन गर्ने होला, लकडाउन भन्दा पनि अब आवाजावट आवागमनहरूलाई बन्द गर्ने र खासरी मान्छेको भिडभाड हुन नदिने, मान्छेको भेटघाट जमघटहरू गर्न नदिने, त्यसले चाहिँ संक्रमणलाई बढाउँछ भन्ने कुरा हो, त्यो गर्न नदिनको निम्ति आवश्यक निर्णय गर्ने र त्यो कारण गर्ने गरी आदेश जारी गर्न सक्ने गरी स्थानीय प्रशासनलाई सम्बन्धित क्षेत्रगत कानूनले पनि अधिकार दिएकै छन् र त्यसमा नेपाल सरकारको निर्णय र गृह मन्त्रालयको आदेश परिपत्र बमोजिम पनि गरिसकेकै छ। सोही बमोजिम हिजो साँझसम्म गरिएको चाहिँ हाम्रो रेकर्डलाई हेर्ने हो भने सबै गरी 40 जिल्लामा त्यस्तो खालको अवस्था देखिएको छ। त्यसमा कतै निषेध भनेर चाहिँ आदेश जारी गरिएको छ भने कतै लकडाउन भनेर भनिएको छ, कतै सिल गरिएको छ भने कतै सेवा बन्द, अति भिडभाड हुने कार्यालयहरूमा सेवा बन्द गर्दा सेवा गराएको भिडभाड नहुने र त्यसबाट चाहिँ संक्रमण जोखिम घट्ने अवस्था भएकोले सो बमोजिम आदेश जारी गरेर त्यसको उचित व्यवस्थापन, त्यो आदेश जारी गरेर मात्र भएन, त्यसमा त्यो आदेश बमोजिम कारण गर्ने, माइकिङ गर्ने, मान्छेलाई सचेत गराउने, एवेरनेसका कुराहरू गर्ने र त्यसको उचित कारण गर्ने गरी आवश्यक कार्य भएको छ।
चक्र सर, अलिकति यो आम मान्छेहरूमा अलिकति अन्यूलता जस्तो पनि बुझिन्छ, जस्तो निषेधाज्ञा र यो लकडाउन भन्ने चाहिँ यो दुईटा शब्दहरू र यसको व्यावहारिक कार्यान्वयन गर्ने विषयमाथिको सरकारको निर्णयसँग अलिकति प्रष्ट भएको छैन कि भन्ने खालको कुरा पनि छ, यसलाई अलिकति प्रष्ट पारिदिनुहोस् न। यी मान्छेहरूले धेरैले बुझेका छैनन् के गर्न पाइने के गर्न नपाइने भन्ने। हिजो जसरी हामीले देशव्यापी रूपमा बन्दाबन्दीको अवस्था बिहोरेर आएको सन्दर्भमा एउटा चाहिँ अभ्यस्त भइसकेको जनजीवन, अहिले यो खालको निर्णयबाट अलिकति अन्यलमा गएको हो कि भन्ने बुझिन्छ, यसलाई औपचारिक सरकारी शैलीमा प्रष्ट पार्न मिल्छ?
ठिक छ, यो चाहिँ यो मैले अघि पनि भने निषेधाज्ञा लकडाउन सिल र सेवा बन्द भन्ने चार किसिमको चाहिँ आदेश जारी गरिएको भनेर चाहिँ सम्बन्धित जिल्लाबाट जानकारी प्राप्त भएको छ। सो बमोजिम सेवा बन्द भन्नाले मैले अघि पनि भने सेवा बन्द भन्नाले कुनै अत्यावश्यक काम बाहेकका अन्य सबै सरकारी निकायबाट गरिने सेवा प्रवाह कामहरू बन्द गर्ने भन्ने हो। जस्तै जिल्ला प्रशासन कार्यालयबाट प्रदान गर्ने नागरिकता र राहदानी सेवाको लागि मान्छेको अत्यधिक भिडभाड हुने गर्छ, त्यो कामहरू सेवा बन्द भनेर चाहिँ सेवा अर्को सूचना नभएसम्म सेवा बन्द गरिएको छ भनेर सूचना गर्दा त्यो सेवा लिने मान्छेहरू नआउने र भिडभाड नहुने अवस्था हुन्छ। त्यसै गरी सिल भनेको अलिकति बढी जोखिम देखेको ठाउँमा अथवा बढी सङ्क्रमितहरू देखेको ठाउँमा आवाजावत आवागमन बन्द गर्ने कुरा मात्रै हो। त्यो चाहिँ आवागमन बन्द गर्ने कुनै बस्ती होला, टोल होला, अथवा कुनै समुदाय होला, अथवा कुनै घर होला, कुनै व्यापारी क्षेत्र होला, त्यो ठाउँमा चाहिँ सिल गर्ने भनेको त्यो ठाउँमा अन्य मान्छेको आवागमन हुन नदिने जसले गर्दा सङ्क्रमणको जोखिम घटाउन सकियोस् भनेर चाहिँ त्यो व्यवस्था गरेको छ। त्यो खास गरी सिल गर्ने कुरा स्थानीय तहले चाहिँ जोखिमको अवस्था हेरेर गर्ने आदेश जारी गर्ने, त्यसको लागि जिल्ला DCCMC भन्ने छ, जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र, त्यसको चाहिँ निर्णय बमोजिम सिल गर्ने गरिएको छ। त्यसै गरी लकडाउनमा धेरै कुराहरू हुन्छ, लकडाउन जस्तै अब आवाजावत बन्द हुन्छ, त्यसै गरी लगाएर त्यो सार्वजनिक सेवाहरू निश्चित सेवाहरू बन्द हुन्छ होइन, त्यसमा अत्यावश्यक सेवा चाहिँ बन्द हुँदैन। जस्तै अत्यावश्यक सेवा भनेको खाद्यान्न, औषधि, तरकारी, फलफुल, त्यसको चाहिँ के भन्छ आपूर्ति कुरा होला, त्यसै गरी बिरामीले हस्पिटल लैजाने अनि त्यसपछि अत्यावश्यक सामान किन्न जाने कुरा होला, त्यो कुराहरू खुला रहन्छ। त्यसै गरी एक जिल्लाबाट अर्को जिल्ला जाने कुरा, एउटा बस्तीबाट अर्को बस्ती जाने कुरा, त्यस्तो कुरा पनि सुरक्षाकर्मीको निगरानीमा हुन्छ। पास बाहेकका अथवा अनुमति प्राप्त बाहेकका गाडीहरू चौरस्ता साधनमा त्यसमा चल्दैनन्। त्यसै गरी निषेधाज्ञा भनेको अलिक कडा खालको, त्यसमा चाहिँ कुनै काम गर्नको निम्ति निषेध गरिएको हुन्छ। जस्तै हिजो मात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर, ललितपुरले तिनवटाले एकरूपता हुने गरी कामको लिस्ट नै दिएको छ, त्यहाँ यो यो काम गर्न नपाइने भनेर भनिएको छ। त्यसमा चाहिँ सर्वसाधारणलाई निर्बाध रूपमा हिँडुल गर्न पनि पाइने अवस्था छैन। त्यसमा चाहिँ तोकै काम, जस्तै अत्यावश्यक सेवा मैले अघि पनि भने, अत्यावश्यक सेवाको ढुवानी, अत्यावश्यक सेवाको लागि हिँड्ने भनेको त्यो दुईटै कुरा हो। यसमा चाहिँ एउटा चाहिँ औषधी बजारलाई हिँड्न पाइन्छ, एउटा चाहिँ अत्यावश्यक सामग्रीको ढुवानी के अरे खरिद गर्नको निम्ति घर नजिकको पसल त्यसमा गएर खरिद गर्न सकिन्छ। त्यो बाहेकका अरू सबै कामहरू चाहिँ रोकेको अवस्था छ।
हजुर,
निषेधाज्ञा भनेको अलिकति अधिक कडा, त्यो त्यसमा निश्चित काम तोकेर निश्चित एग्रिमेन्ट तोकेर गतिविधि तोकेर त्यसलाई बन्द गर्ने कुरा हो भने लकडाउनमा चाहिँ त्यो बाहेकका अन्य कुरा पनि हुन्छन्, तर निषेधाज्ञा सबभन्दा अलिकति कडा खालको,
हजुर चक्र सर, अब यो जनजीवनलाई सहज तुल्याउने यसको व्यवस्थापन गर्ने सन्दर्भलाई लिएर सरकारी संयन्त्रहरूले अवलम्बन गर्ने योजनाहरू, तिनका नीतिहरूको चाहिँ व्यावहारिक कार्यान्वयन जनताले पनि त्यो इमान्दार ढंगले चाहिँ त्यसलाई पालना गर्नुपर्ने दायित्व आजको सन्दर्भमा छ। अब यहीँनिर कतिपय सन्दर्भमा हाम्रो सरकारी संयन्त्रहरू बीचको चाहिँ समन्वय गर्ने विषयलाई पनि व्यावहारिक बनाउनु पर्ने पनि अवस्था होला। यहाँले भन्नुभयो जस्तो गरी हिजो मात्रै उपत्यका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले आज राति 12 बजेदेखि उपत्यकामा निषेधाज्ञा लागू गर्ने भन्ने खालको कुरा छ। यो कुरा सँगसँगै हामी जस्तो स्थानीय तहले महानगरहरूले चाहिँ अवलम्बन गरेका नीतिहरू र गृह मन्त्रालय अन्तर्गतको जिल्ला प्रशासनले गरेका योजना नीतिहरूको चाहिँ व्यावहारिक हिसाबले कार्यान्वयनमा जाँदाखेरि कतिको सामञ्जस्यता अथवा त्यसको समन्वयको पाटोमा तपाईँहरूले चाहिँ गर्नुभएको व्यवस्थापन पनि अलिकति जानकारी गराइदिनुहोस् न।
यसमा संस्थागत हिसाबले भन्ने हो भने जिल्लामा चाहिँ मैले अघि पनि भने DCCMC भन्ने छ, जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र भनेर, DCCMCमा जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लाका सबै स्टेक होल्डरहरू त्यसमा सदस्य हुनुहुन्छ। त्यसमा स्थान तहको प्रमुखहरू हुनुहुन्छ, सुरक्षा निकायका प्रमुखहरू हुनुहुन्छ, अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालयको तर्फबाट पनि प्रतिनिधि हुन्छ होइन। त्यसैले गर्दा त्यसरी एकतर्फी रूपमा हुँदैन, यदि जिल्ला प्रशासनले गर्ने निर्णय पनि त्यो जिल्ला स्टेक होल्डरसँग सल्लाह गरेर छलफल गरेर त्यो जोखिमको खतराको मूल्याङ्कन गरेर त्यसको एनालाइसिस गरेर गर्ने गरिन्छ भने स्थानीय तहले पनि कुनै त्यस्तो खालको व्यवस्थापन गर्नुपर्ने अवस्था भयो भने आफूले त्यसको चाहिँ एनालाइसिस गर्ने, त्यसको चाहिँ मूल्याङ्कन गर्ने, जोखिमको अवस्था कस्तो छ भन्ने कुरा मिहिन रूपले त्यसलाई एनालाइसिस गरिसकेपछि त्यसको कार्यान्वयनको पाटो भोलि चाहिँ अब भरपरै कुरा गर्नुपर्ने होला, त्यसमा सुरक्षाकर्मी प्रचालन गर्नुपर्ने होला, त्यसैले गर्दा त्यसमा जिल्लाको सुरक्षा टिम भनौँ न अब सिडीको नेतृत्वमा रहेको सुरक्षा टिमको सहयोग लिनुपर्ने भएको कारणले गर्दा उहाँहरूले चाहिँ आफूले निर्णय गरिसकेपछि त्यसको चाहिँ रिक्वेस्ट त्यसको अनुरोध जिल्ला प्रशासन कार्यालयमा गर्नुहुन्छ र शोभ मजिम सल्लाह र समन्वयबाटै निर्णय भवने भएको कारणले गर्दा त्यसको चाहिँ घोषणादेखि लिएर त्यसको चाहिँ कार्यान्वयन र त्यसको अनुगमन मूल्याङ्कन र कारवाही सबै कुराहरूमा चाहिँ अलिकति समन्वय गरेरै गर्ने भन्ने खालको कुरा छ। समन्वय गर्न सकेन भने अब मान्छेलाई एउटा बुझाउने कुरा पनि हुन्छ, जस्तै अवेरनेसको कुराहरू, सूचना जारी गर्ने कुराहरू, त्यसै गरी अब त्यसलाई माइकिङ गर्ने, सर्वसाधारण नागरिकमा पुर्याउने कुराहरू स्थान तहले गर्न सक्छन् भने सुरक्षाकर्मी परिचालन कुरा, त्यसको अनुगमन कुरा, त्यसको चाहिँ कारवाही कुराहरू स्थानीय प्रशासनबाट हुने गर्छ। त्यसैले अलिकति त्यसमा समन्वय हुन सकेन भने त प्रभावकारी कार्यान्वयन गर्न गाह्रो हुन्छ। त्यसैले समन्वयबाटै काम भएको भन्ने चाहिँ हामीले पनि पटक पटक चाहिँ भनेका छौँ, परिवर्तन गरेका छौँ र जिल्लाबाट पनि त्यो खालको रिपोर्टिङ हामीलाई प्राप्त भएको छ।
समन्वयको पाटोमा तपाईँहरूले त्यति धेरै चुनौती देख्नु भएको छैन त्यसो भए?
त्यस्तो छैन, एउटा समस्या कुरा के छ भने जस्तै मैले अघि पनि भने अत्यावश्यक सेवाको आपूर्ति कसरी गर्ने, अत्यावश्यक सेवाको लागि मान्छेको हिँडडुल व्यवस्थापन कसरी गर्ने र यदि अत्यावश्यक कामको लागि हिँड्नुपर्ने भयो भने त्यसको चाहिँ सामान्य खालका त्यो सुरक्षाको उपायहरू कसरी अप्नाउने भन्ने कुरामा अलिकति सचेतना लिनु चाहिँ अलिकति अलि जरुरी छ। किनभने जस्तै अत्यावश्यक सेवाका कार्यालयमा कर्मचारीको व्यवस्थापन कसरी गर्ने, उनीहरूको चाहिँ हिँडडुल व्यवस्थापन कसरी गर्ने, पास जारी गर्दा पनि अलिकति बढी भिडभाड हुने समस्या हुने देखिएको अवस्था छ र अत्यावश्यक काम नपरी पनि मान्छे हिँड्न खोज्ने विभिन्न खालको समस्या त्यो चाहिँ छ। तर चाहिँ स्थानीय तहका प्रमुखहरू र जिल्लाका सुरक्षा निकाय प्रमुखहरू सिडिओ साहब बीचमा एउटा समन्वय त्यस्तो चाहिँ त्यसको समस्या चाहिँ छैन।
चक्र सर, अब आवागमनको सन्दर्भलाई लिएर हिजो जुन खालको अवस्था थियो, मान्छेहरूले चाहिँ जिल्ला प्रशासन कार्यालय मार्फत अनुमति पत्र लिएर निजी सवारीका साधनहरू देशव्यापी रूपमा आवत जावत गर्ने खालको चाहिँ परिपाटी हुँदाखेरि धेरै मान्छेहरू उपत्यका भित्रिएको अवस्था पनि थियो र त्यो अहिले जिल्ला प्रशासन मार्फत अनुमति पत्र दिने क्रम रोकिएको अवस्था छ। तथापि पनि कतिपय एम्बुलेन्सहरूले पनि मान्छेहरू बोकिदिने ढंगका खबरहरू पनि सुनिन्छन्। यो आवागमनको विषयलाई व्यवस्थापन गर्नको लागि भइरहेको कार्ययोजनाको अनुगमन र त्यसको चाहिँ वास्तविकता कस्तो पाउनु भएको छ?
हो, पक्कै पनि अब उक्तार क्रममा मान्छे हिँड्नु पनि पर्ने हुन्छ, कहिलेकाहीँ अन्य जिल्लामा चाहिँ उपलब्ध नभएको सेवा अब त्योभन्दा बढी चाहिँ राम्रो सुविधायुक्त ठाउँमा जानुपर्ने पनि हुन्छ, त्यो मान्छेको बाध्यता पनि हो। त्यसैले गर्दा एम्बुलेन्सलाई पास नचाहिने, त्यसको लागि अनुमति नचाहिने, तर चाहिँ एम्बुलेन्समा तपाईँले भन्नुभयो जस्तै अलिकति बढी संख्यामा मान्छे ओसार्ने कामहरू नहोस् भनेर है हामीले अहिले चाहिँ प्रष्ट रूपमा के भनेका छौँ भने एउटा बिरामी छ भने बिरामी र एकजना कुरुवा र अति सिकिस्त अथवा अलिक गम्भीर खालको बिरामी छ भने बढीमा दुईजना कुरुवाभन्दा बढी लिन नपाइने, जस्तै एउटा बिरामी भयो बढीमा दुईजना कुरुवा भयो र एकजना ड्राइभर त्योभन्दा बढी चाहिँ राखेको छ भने कारवाही गर्ने भनेर चाहिँ शिक्षक निकायलाई भनिसकिएको छ। त्यसै गरी अन्य अत्यावश्यक काममा पनि हिँड्नु पर्यो भने जस्तै अत्यावश्यक कामको लागि हिँड्ने चाहिँ होला, जस्तै फलफुल तरकारीहरू, त्यसरी खाद्यान्नहरू, पेट्रोलियम पदार्थहरू, त्यसको चाहिँ ढुवानी क्रम पनि अब चालक र सहचालक होइन त्योभन्दा बढी चाहिँ भयो भने त्यसमा पनि निगरानी गर्ने कारवाही गर्ने भन्ने कुराहरू छ भने अत्यावश्यकको लागि हिँड्ने सरकारी कार्यालय कर्मचारीहरूलाई पनि पासको लागि जिल्ला प्रशासन कार्यालयमा जानु नपर्ने तर सम्बन्धित कार्यालय चाहिँ न्यूनतम अति आवश्यक कार्यालय सञ्चालन गर्नको लागि अति आवश्यक कर्मचारी व्यवस्था सम्बन्धित कार्यालय आफैले गर्ने, त्यो कार्यालयको चाहिँ कार्यालय प्रमुखले त्यसको लागि पास जारी गर्ने र त्यसको समय पनि तोक्ने, जस्तै भनौँ न बिहान चाहिँ अब 10 बजे अफिस जानुपर्ने छ भने 9:30 to 10:30 त्यो बिचमा चाहिँ अफिस जान सक्ने गरी व्यवस्था गर्ने भनेर भनिएको छ। त्यसमा आइडी कार्ड हुन्छ र त्यो आधारमा चाहिँ स्वास्थ्यकर्मीले आवश्यक चाहिँ सहजीकरण गरिदिने भन्ने छ। त्यो बाहेक अन्य मान्छेहरू हिँड्नु पर्यो भने जस्तै बिरामी छ भने नजिकको स्वास्थ्यकर्मीलाई उसले चाहिँ सूचना दिनु पर्यो कि म बिरामी छ अथवा बिरामीलाई लैजानु पर्नेछ भन्ने खालको कुरा भयो भने त्यो भिडभाड हुन नदिने गरी मैले अघि पनि भने एउटा बिरामी र एउटा कुरुवा र बढीमा दुईवटा कुराहरूले बढी सिरियस बिरामी भएको त्योभन्दा बढी चाहिँ भिडभाड गर्न नपाइने गरी सबै चाहिँ सुरक्षा निकायलाई खबर गरिसकेको छ, त्यो अनुसारको अब अनुगमन हुन्छ।
अब यहीँनिर अब जनचेतनाको सन्दर्भ पनि प्रमुख एउटा चाहिँ पक्षको रूपमा जोडिन्छ। यस्तो खालको चाहिँ संवेदनशील अवस्थामा मान्छेहरू कतिको चाहिँ सरकारका नियमहरू पालन गर्न सचेत छन् भन्ने सन्दर्भमा हामी कहाँ त्यो पाटो अलिकति कमजोर देखिन्छ। मान्छेहरू लामो समय भइसकेको कारणले गर्दाखेरि राजधानीको जनजीवन जीविकाको सवाल होला, त्यसले गर्दाखेरि अलिकति लापरवाही गर्ने खालको प्रवृत्ति बढ्न थालेको अवस्था पनि बुझिन्छ। मान्छेहरू मास्कको प्रयोग पनि नगर्ने, अलिकति भीडभाड मा पनि भौतिक दूरी राख्ने विषयमा पनि सजग नहुने खालको परिपाटीले गर्दाखेरि पनि सरकारका योजनाहरूको कार्यान्वयनमा अलिकति चुनौती थपिएको बुझिन्छ। यो सन्दर्भमा तपाईँहरूका चाहिँ योजना के छन् पछिल्ला?
पक्कै पनि अब यो लामो समय पनि भयो, मान्छेलाई कुपोषण भएको छ, तर अब यसको चाहिँ संक्रमणको जोखिम हेर्दाखेरि दिन प्रत्येक दिनमै अब हिजो मात्रै 1,100 संक्रमितहरू थपिए, त्यसै गरी सक्रिय संक्रमित देशभरि भन्ने भने 10,000 प्लस भएको छ। त्यसैले यो भयावह अवस्था आउँछ। अहिले पनि अब हस्पिटलहरूको संख्या हेर्ने हो भने हस्पिटलहरूमा त्यसको बेडको हिसाबले बेडै नपाउने अवस्था आयो। संक्रमितहरूको लक्षण नदेखेका संक्रमितहरू पनि अहिले घरमै बस्नुपर्ने, होम आइसोलेसनमा बस्नुपर्ने अवस्था सिर्जना भएको छ। यो भनेको अलिकति गम्भीर कुरा हो। त्यसैले भोलि त्यसको चाहिँ संख्या बढ्दै गयो भने मान्छेले चाहिँ छटपटाएर मर्नुपर्ने, हस्पिटल पुग्न नपाई मर्नुपर्ने अथवा उपचार नपाई मर्नुपर्ने अवस्था आउन सक्ने भएकोले यसमा मैले अघि पनि भने एउटा अनुगमनको पाटो जिल्लामा आदेश जारी गरिसकेपछि त्यो आदेशको प्रभावकारी कार्यान्वयनको लागि अनुगमन गर्ने, त्यसमा अनुगमन गर्ने गर्नको लागि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जिल्लाका स्टेक होल्डर जस्तै भनौँ, अब त्यहाँ बजार व्यापार व्यवसाय कुरा के छ जस्तै भनौँ, बढी भिडभाड हुने ठाउँहरूमा चाहिँ मान्छेहरू नगर्ने, खोल्दै सेवा पनि बन्द गर्ने भन्ने गरेको कुरा छ। त्यसैले त्यसको अनुगमन भएको छ कि छैन भन्ने कुरा चाहिँ, त्यसको चाहिँ कार्यान्वयन भएको छ कि छैन भन्ने कुरा अनुगमन गर्ने, अनुगमनमा देखेका कमजोरीहरू करेक्सन गर्दै जाने अनुगमन गर्दा पनि कमजोरी गरेको देखियो भने त्यसलाई चाहिँ कानुनमा कारवाही गर्ने भन्ने कुरा छ। जस्तै मास्क नलगाएर हिँड्नेहरूलाई मास्क उचित तरिकाले मास्क लगाउनु पर्यो, मास्क पनि अब चिउँडोमा झुन्ड्याउनेदेखि लिएर त्यसको उचित तरिका नलाउने कुराहरू पनि छन्, त्यो लगाउने कुराको अनुगमन गर्ने। त्यसै गरी अर्को कुरा, समाजमा यदि चाहिँ जानै पर्यो, कहिले काहीँ भनौँ बिरामी उपचारको लागि जानुपर्ने अवस्था भयो, अत्यावश्यक कामको लागि हिँड्नुपर्ने अवस्था भयो भने न्यूनतम सामाजिक र भौतिक दूरी कायम गर्नुपर्ने कुराहरूलाई पनि पालन गराउने कुरा। त्यसै गरी अहिले चाडबाडको मौसम पनि आइरहेको छ, मान्छे चाहिँ पूजाआजादेखि लिएर चाडबाड क्रम पनि भिडभाड हुने हाम्रो प्रचलन छ, त्यसैले त्यो पनि नहोस् भनेर चाडबाडलाई एकदम मितव्यय पनि होस् र त्यो एकदम सुरक्षित तरिकाले मनाउनु होस् भनेर चाहिँ आफ्नै घर परिवार सदस्य बिच मात्रै बसेर मनाउनु, बाहिर चाहिँ समुदायमा समाजमा बाहिर ननिस्कनु, भिडभाड नगर्नु भनेर चाहिँ प्रष्ट रूपमा सबै स्थानीय प्रशासनबाट सूचना जारी गर्ने खालको कुरा भयो। त्यसै गरी पूजा आजा र धार्मिक संस्कारमा पनि नित्य पूजा, दैनिक नेपाल सरकारको निर्णय पनि छ, दैनिक नित्य पूजा बाहेक अन्य चाहिँ भिडभाड धेरै मन्दिर जाने, त्यहाँ चाहिँ पूजा आजा गर्ने त्यो खालको चाहिँ भिडभाड नहोस् भनेर पनि त्यसको पनि त्यसको नियमन गरिएको छ भने, अत्यावश्यक कामको लागि पनि हिँड्नु पर्ने, जस्तै भनौँ तरकारी फलफुलहरू किन्नु पर्यो, खाद्यान्न खरिदको लागि पनि घरबाट बाहिर निस्कनु पर्दा पनि एकदम नजिकको आफ्नो घरको नजिकको पसलमा सकेसम्म चाहिँ सुरक्षित तरिकाले जाने, भिडभाड नहुने गरी जाने र खरिद गरेर आउने त्यो खालको कुरा होस् भनेर स्थानीय यता खटिने सुरक्षाकर्मीहरूलाई त्यो खालको चाहिँ आदेश, त्यो खालको निर्देशन तल गरिसकेको छ। त्यसमा चाहिँ यदि कसैले त्योभन्दा बाहेकको गर्यो, आदेशको उल्लङ्घन गर्ने कुरा गर्यो, न्यूनतम सुरक्षाका उपायहरू अपनाएन, न्यूनतम सामाजिक दूरीहरू अपनाएन भने तुरन्त नजिकको चाहिँ नजिकमा रहेको सुरक्षाकर्मीले त्यसको चाहिँ उचित बल प्रयोग गर्ने र कारवाही गर्ने व्यवस्था गरिएको छ।
हजुर, अब यहाँसँगको सम्पर्कको बेलामा यो अवसरमा मैले अर्को पनि समसामयिक सन्दर्भ र प्रसङ्ग जोड्न चाहन्छु। जसरी यो मनसुनको प्रसादको सिजनमा यो समयमा यसपल्ट बाढी पहिरोको चाहिँ प्रभाव, त्यसको चाहिँ नि एउटा अत्यन्त दुःख लाग्दो खालको चाहिँ नतिजाका खबरहरू पनि छन्, धेरै मानवीय क्षति भएका खबरहरू पनि छन्, त्यसको व्यवस्थापन गर्ने पनि दायित्व तपाईँहरूसँग जोडिएको छ। बाढी पहिरोको प्रकोप बाट भएको क्षति र त्यसका लागि गरिएका तपाईँहरूका चाहिँ प्रयासहरूको सन्दर्भ जानकारी गराइदिनुहोस् न।
हो, पक्कै पनि अहिले यो मौसम पनि बाढी पहिरो डुबानको चाहिँ बेला हो। यसमा अब दुर्भाग्यवश भनौँ हाम्रो चाहिँ देशमा यही बिचमा चाहिँ करिब चाहिँ मृतक र बेपत्ता गरेको 300 संख्या नआएको छ र अहिले पनि विभिन्न जिल्लाबाट छिटपुट त्यस्ता घटनाहरू भएको, कतै चाहिँ घर भत्केको, कतै बाढीले बगाएको र डुबान भएको भन्ने चाहिँ हामीले नियमित रूपमा खबर पाइरहेका छौँ। एकदमै दुःखद पनि हो यो र यसमा चाहिँ हाम्रो भूभौ बनावटदेखि लिएर घर निर्माण जहाँ पाए त्यहीँ भनौँ न अलिकति असुविधा ठाउँ पनि घर निर्माण सजिलै बनाउन सक्ने चाहिँ जो गरिएको छ व्यवहारमा छ त्यो कुरालाई मध्यनजर गर्दै अहिले चाहिँ विपद जोखिम व्यवस्थापन तथा नियन्त्रण सम्बन्धी ऐन छ। त्यो ऐनले चाहिँ अब केन्द्रीय स्तर मात्र होइन प्रदेश स्तर र जिल्ला स्तर हुँदै स्थानीय स्तरसम्म पनि विभिन्न खालको चाहिँ संयन्त्रहरू व्यवस्था गरेको छ। त्यसैले गर्दा त्यहाँ कुनै घटना भयो भने त्यसको तुरन्त उद्धार र राहतको लागि तुरन्तै स्थानीय स्तरमा स्वयंसेवक भएको ठाउँ स्वयंसेवक छैन भने पनि नजिकको छिमेकी टोल वडा सक्रिय भएर तुरन्तै त्यसको उद्धार राहत गर्ने त्यसको लागि उनीहरूको क्षमता भएन भने तुरन्तै त्यसबाट जिल्लाबाट थप चाहिँ फोर्स पठाउनु पर्ने भयो भने फोर्स पठाउने र केन्द्रमा जानकारी भयो भने बढी क्षति भएको अवस्थामा चाहिँ केन्द्रबाट पनि आवश्यक चाहिँ के अरे सुरक्षाकर्मीहरू खटाउने त्यसको चाहिँ उद्धार गर्ने र राहत वितरण गर्ने त्यसै उद्धार गरिसकेपछि त्यसलाई सुरक्षित ठाउँमा अवतरण गराउने सुरक्षित ठाउँमा राख्ने कुराहरू चाहिँ भइरहेकै छ। त्यसमा चाहिँ जिल्ला स्तरमा रहेको जिल्ला के अरे सिडी साहको नेतृत्वमा रहेको जिल्ला विपद व्यवस्थापन समिति भन्छौँ हामी डिडिएमसी भन्छौँ त्यो समितिमा जिल्ला स्थित सबै सरकार हुनुहुन्छ। त्यसमा चाहिँ स्थानीय तहका प्रमुखहरू हुनुहुन्छ त्यसमा चाहिँ जिल्ला सुरक्षा निकायका प्रमुखहरू हुनुहुन्छ मिडियाकर्मीहरू हुनुहुन्छ नागरिक समाजबाट हुनुहुन्छ उहाँहरू सबैले जिल्ला स्तरमा चाहिँ निर्णय गरेर चाहिँ जोखिमको अवस्थालाई नियन्त्रण गर्नलाई कतै अवेरनेस गर्नुपर्नेछ कतै पूर्व सूचना कतै पाइयो भने सुरुमै कतै जोखिम छ बस्ती चाहिँ जोखिममा छ भने बस्ती सार्नदेखि लिएर मान्छेलाई चाहिँ बस्ती चाहिँ म जोखिमबाट बस्तीमा नबस्नको निम्ति सुरक्षित ठाउँ बस्नको निम्ति उहाँहरूलाई पूर्व चाहिँ जानकारी गराउने सुरक्षित ठाउँमा बस्नको निम्ति आह्वान गर्ने सुरक्षित ठाउँ खोजी गर्ने त्यस्ता खालको कुराहरू स्थानीय स्तरबाट हुन्छन् भने त्यसमा भएको अवस्था आयो भने त्यसमा चाहिँ उद्धारको लागि केन्द्रबाट पनि पठाउने कहिलेकाहीँ केन्द्र र प्रदेशको चाहिँ संयुक्त रूपमा पनि त्यसको चाहिँ अस्तित्वता त्यसको चाहिँ राहतको वितरण कुरा त्यसमा चाहिँ मान्छेलाई चाहिँ अलिकति आर्थिक सहायता दिने कुरा सङ्घ र केन्द्रले पनि गरिरहेकै अवस्था हो।
हजुर अब यहीँनिर राहत र उद्धारको प्रसङ्गमा कुरा गर्दै गर्दाखेरि कतिपय विस्थापित भएका मान्छेहरूलाई चाहिँ पुनर्वासको व्यवस्था गर्नुपर्ने दायित्व प्राथमिक दायित्व र पहिलो चाहिने कर्तव्य पनि रह्यो सँगै घाइते भएकाहरूको उपचार गर्ने विषय पनि अर्को महत्वको विषय यो सन्दर्भमा मान्छेहरू चाहिँ जति विस्थापित भएका छन् तिनीहरूको बसोबासको व्यवस्थाको स्थिति कस्तो छ भन्ने ढंगले तपाईँहरूले केन्द्रबाट सम्पूर्ण रूपमा त्यो डाटा त्यो अध्ययन त्यसको मनिटरिङ गर्नुभएको होला नि मान्छेहरू जति विस्थापित बाँच्छन् ती सबैलाई व्यवस्थित गर्न सकिएको छ हामीले
हजुर यसमा चाहिँ पक्कै पनि च्यालेन्ज छ। अब अहिले त अब सुरक्षित बसोबासको हिसाबले हेर्ने भने अहिले चाहिँ आफ्नो घर गुमाउन पुगेका अथवा घर जोखिममा परेका स्थानीय चाहिँ मान्छेहरूलाई सुरक्षित ठाउँमा भनेको कतै सम्भव भएसम्म चाहिँ सुरक्षित र पक्की आवासको कुरा हो। त्यसमा चाहिँ छ कतिपयले छ छिमेकमा कतिपयले नाता गोता कहाँ कतिपयले आफ्नो छिमेकमा चाहिँ त्यसको आवास चाहिँ आश्रय लिइरहनु भएको अवस्था छ। त्यसमा सुरुको अवस्थामा त अब केन्द्रबाट अथवा प्रदेशबाट पाल अथवा टेन्ट उपलब्ध गराउने कुरा गरिएको छ भने अलिकति बढी जोखिम भएको ठाउँमा चाहिँ अलिकति त्यसको भौगोलिक अध्ययन गर्नुपर्ने होला र त्यसको चाहिँ उपयुक्त विकास निकाल्ने गरी त्यसका विकल्प सहितको सुझाव दिने गरी अब त्यसको चाहिँ अलिकति भौगोलिक के अरे भौगर्भिक विशेषज्ञहरू सहितको टोली गएर त्यसको नाप्जाँ त्यसको चाहिँ अध्ययन गरिसकेपछि मात्रै पछि बस्ती स्थानान्तरण अथवा बस्ती सार्ने कुराहरू पछि निर्णय होला। तर अहिलेलाई चाहिँ सुरुमा चाहिँ अस्थायी बसोबास अथवा अस्थायी रूपमा सुरक्षित राख्ने कुरा मात्रै अहिले आउँछ।
त्यो गर्न हामीले सकेका छौँ
त्यो भइरहेकै छ। अब पाल टेन्टहरू अथवा स्कुल नजिकको चाहिँ कतै सामुदायिक भवन छ कतै स्कुल छ कतै खाली चाहिँ सरकारी भवनहरू छन् भने ती भवन व्यवस्थापन गर्ने त्यो भएन भने पाल टेन्टहरूमा उहाँहरूलाई अहिले सुरक्षित तरिकाले बस्ने गरी व्यवस्था भएको छ।
घाइतेहरूको उपचार गर्ने सन्दर्भमा पनि सबै खर्च आउने जाने सरकारले व्यवस्थित गर्ने निर्णय मन्त्री परिषदबाटै भएको छ त्यो सन्दर्भमा पनि सबैको उपचार पनि व्यवस्थित ढङ्गबाट सम्भव छ भइरहेको छ
हो भएको कुरा अब सामान्य उपचार गर्नुपर्ने अवस्थामा चाहिँ नजिकको स्वास्थ्य चौकी अथवा नजिकको चाहिँ हेल्थ पोस्ट कता छ के छ त्यो सम्बन्धी उपचार हुन्छ भने अलिक बढी उपचार गर्नुपर्ने अवस्था भयो भने अथवा सिरियस अवस्थाका बिरामी भएको अथवा घाइते भएको अवस्था भयो भने केन्द्रबाट हेलिकप्टरबाट पनि उहाँहरूलाई उद्धार गर्ने र केन्द्रमा रहेका राम्रा हस्पिटलमा पनि उपचार गर्ने व्यवस्था गरिएको छ भने त्यसको चाहिँ आवत जावत र त्यसको चाहिँ उपचार खर्चको व्यवस्था सरकारले गरेको छ र सरकारी खर्चमा गरिएको छ।
हुन्छ प्रवक्ताज्यू समय र विचारसहित हाम्रो कार्यक्रममा सहभागी भएर सरकारी योजनाहरू पछिल्ला तपाईँहरूका प्रयासहरूको विषय जानकारी गराउनुभयो त्यसको लागि रेडियो नेपालको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद छ।
धन्यवाद चाहन्छु।
हस् नमस्कार। उहाँ हुनुहुन्थ्यो गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढा। उहाँसँग कोरोना भाइरसले उत्पन्न गरेको पछिल्लो परिस्थितिमाथि सरकारले निर्णय गरेका पछिल्ला निर्णयहरू र अबका योजनाहरूको सन्दर्भ सँगसँगै समसामयिक अर्को प्रसंगमा बाढ़ी पहिरोको जोखिममा परेका मानिसहरूको राहत र उद्धार गर्ने सन्दर्भमा पनि गृह मन्त्रालयले खेल्दै गरेको भूमिकाको प्रसंग समेत जोडेर सम्वाद गर्यौं। यसै सम्वादको साथसाथै आजको लागि अन्तर्सम्वादको समय सकिएको छ। प्राविधिक सहकर्मी शंकर भण्डारीलाई धन्यवाद दिन्छु र म विमल गेवाली बिदा हुन्छु। नमस्कार।